अतिथि देवो भव।
सुने जितिन शाह विजय एफएम 101.6 हरेक दिन प्रसारण हुँदै आएको कार्यक्रम अतिथि देवो भवमा श्रीधर उपाध्यायको नमस्कार। बाल्यकाल नै जसको राजनैतिक वातावरणमा बित्यो, राणा शासन र पञ्चायतकालमा जसले पटक पटकका मानसिक सामाजिक यातना भोग्नु पर्यो, प्रजातन्त्रका लागि परिवार लड्यो तर पनि आजसम्म प्रजातन्त्र नआएको गुनासो गर्नुहुन्छ आजका अतिथि। आजका अतिथि हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता तथा समाजसेवी मदन भक्त अधिकारी।
बाल्यकाल त अब हाम्रो अलिक दुःखमा बित्यो बाल्यकाल चाहिँ, बुवा राइदी गरेर हिँड्ने। अब 6 साल भनेपछि त्यो बेला के अरे आन्दोलनको समय थियो,
विरुद्ध
आन्दोलन थियो। हामी फेरि दुईवटा जुम्ले आउँ, हामी फेरि मेरो मुवाले हामी दुईवटालाई चाहिँ पोल्टामा हालेर काखमा राखेर कहिले मधेस कहिले पहाड,
यहाँको जुम्ल्या भाइको नाम
मोहन भक्त अधिकारी कहिले पहाड कहिले मधेस गरेर हिँड्नुभयो। मुवाले नै साह्रै दुःख पाउनुभयो त्यति बेर। बुवा चाहिँ अब अन्डरग्राउन्ड
भूमिगत जीवन थियो पिताजीको,
त्यस्तै दुःखै दुःख।
बुवा राजनीतिमा हुँदाखेरि परिवारमा चाहिँ कस्तो दुःख हुँदो रहेछ, कस्तो दुःख झेल्नु भयो एउटा बालकले?
अब त्यो त कुरिक नहरौँ। अब 17-18 सालतिर त बुवा चाहिँ त्यति बेला नि पञ्चायत विरोधी उसमा लाउनु भयो, यो प्रजातन्त्र मासियो भनेर गभर्मेन्टको विरोधमा। त्यति बेला बुवा भूमिगत हुनुभयो। त्यति बेला आर्मीहरूले त्यति बेला आर्मीले र पुलिसले हामीले यति दुःख दिए कि त्यसको त अब भनेर साध्य नै छैन, होइन?
त्यस्तो कुनै पल सम्झिँदा त्यो दुःखको कुनै एउटा क्षण?
अब हामी आर्मीले आएर त्यो बेला त जङ्गल थियो, हाम्रो घर वरिपरि सब जङ्गली थियो, कुन बेला आउँथ्यो भन्ने कुरै थाहा हुन्थेन। अब आएर त्यो घर हेरिसकेपछि बन्दुक कहाँ लुका छौ भनेर घर खनिदिने, एक एक मान्छे घर खनिदिने, अनि ल पुर भनेर एउटा एकदम अब शब्द बोलेर पुर भनेर हिँडिदिने। अब कोही कुनै उता भेटाउँथेन हामीसँग, त्यस्तो अराष्ट्रिय तत्त्वको दिदी भएको कुरो त भेटाउँथेनन्। तैपनि बुवा चाहिँ त्यसमा लागेर हिँड्नु भएको थियो, पञ्चायत विरोधमा, प्रजातन्त्रको विरोधमा, चाहिँ प्रजातन्त्रको चाहिँ सपोर्टमा, निर्दलीयताको विरोधमा लागेर हिँड्नु भएको थियो। त्यस बेला भएपछि त्यो बेलामा राजाले चाहिँ शासन सत्ता हातमा लिएको बेला थियो। आर्मीहरू र पुलिसहरू चाहिँ डेली घरमा आएर चाहिँ खानलाइस गर्थे। गणकोटमा हामी पहिला पनि हामी आउने जाने गर्थ्यौँ, हिउँदमा चाहिँ गणकोट बस्ने, बर्खा लागेपछि चाहिँ अब यहाँ आउनु लाग्छ भनेर हामी पहाड जान्थ्यौँ। र हाम्रो यहाँ लगातार बस्ने भएको चाहिँ 2016 सालदेखि हो हामी यहाँ लगातार। हामीलाई अब हामी त्यो बेला यता स्कुल थिएन, एउटा त त्यो शमशेर प्राइवी भन्ने थियो, त्यो मात्रै थियो, अरू चाहिँ हाई स्कुल पढ्न चाहिँ हामी पारि जानुपर्थ्यो। पारि जाँदाखेरि पनि हामीलाई बडो दुःखको साथ जानुपर्ने, आर्मीहरूले चाहिँ हरेक दिन हरेक पटक हामीहरूको चेक गर्थ्यो हामीलाई, भनेपछि हाम्रो सबै खानतलाई सिकाएर मात्रै पठाउने, उदाहरण आउँथेन खानतला सिकाएर।
सबैलाई त्यस्तै हुन्थ्यो कि सूर्यभक्तको छोरा हो
हामीलाई मात्रै हुन्थ्यो, र कोही कोही अरू गाउँको मान्छेलाई पनि हुन्थ्यो। यहाँ त सबै अब सूर्यभक्त भनेपछि सबै चाहिँ काङ्ग्रेसी भन्ने ठान्थ्यो, होइन? तर अरू पनि त्यसो गर्थ्यो, अरू यहाँबाट पढ्ने जाने पनि खानतलासी गर्थ्यो।
बुवा राजनीतिमा हुनुभएको कारणले गर्दा छ राष्ट्रिय स्तरका नेताहरू, जुन नेपाली कङ्ग्रेसका नेताहरू गिरिजाप्रसाद कोइरालाहरू पनि परिवार घरमै आउने, बेला बेला सभाहरू पनि हुने गर्थ्यो होला नि?
त्यो त गिरिजाप्रसाद कोइराला, बिबी कोइराला, कृष्ण भट्टराई, गणेश मान सिंह आदि गरिएका नेताहरू, यिनै टप नेताहरू यिनीहरू भयो, होइन? उहाँहरू आदिगरी नेताहरू सबै चाहिँ हाम्रो घरमा आउनुहुन्थ्यो। र 38 सालमा त एउटा
पहिलो पटक यहाँको चाहिँ बिपी कोइरालासँग गिरिजासँग भेट चाहिँ कहिले भयो?
36 सालमा
2036 सालमा त्यो पहिलो भेट चाहिँ कस्तो थियो, अलिकति स्मरण गराउनु?
होइन, पहिलो भेट त म अब उहाँ यता पश्चिमतिर आएर हाम्रो घर बस्नु हो। म बस्दाखेरि चाहिँ अब उहाँ चाहिँ अब माथि अब हाम्रो गोठमा गोठ थियो, त्यो घर थियो नि अरे, होइन? भन्थ्यो, अनि मलाई बुवाले लर परिचय गराउनु भयो, मेरो छोरो बिवा श्याम दाजु, यसो खुन चाहिँ बढी तातो छ भनेर भन्नुहुन्थ्यो क्या। म अडिपडि रिसाउने भएको हुनाले यसो खुन चाहिँ बढी तातो छ श्याम दाजु भनेर परिचय गराउनु भयो मलाई।
अनि यहाँको राजनीतिक जीवन चाहिँ कहिलेबाट सुरु भयो?
मेरो राजनीतिक जीवन त 27 सालमा म प्रधानमन्त्री भएँ, त्योभन्दा पहिला 22 सालतिर सुरु भएको हो।
कसरी सुरुवात भयो, कसरी प्रेरित, कसरी भयो?
होइन, बुवा अब बुवा चाहिँ भूमिगत भएर जानुभयो, होइन, भूमिगत भएर गइसकेपछि अनि हाम्रो पनि अब बुवाको चाहिँ पछि पछि लाग्ने चाहिँ प्रेरणा हामीलाई पनि जाग्यो।
यहाँ आफैलाई पनि फेरि त्यो दुःख हुन्छ भन्दा भन्दै पनि फेरि किन राजनीतिक मोहले चाहिँ तान्यो?
होइन, अब त्यो राजनीतिक संस्कारमा जन्मिएर हुर्किसकेपछि त्यो आफसे आफ तानिँदो रहेछ। हरेक दिन आर्मी र पुलिसले आएर चाहिँ तङ गर्ने, हेर्नुहोस् है, हरेक दिन आर्मी र पुलिस आएर चाहिँ तङ गर्ने। अब उनीहरूको त्यति बेलाको उनीहरूको शब्द हो नि, त्यो शब्द त अहिले के भनौँ, यहाँ घरमा आमा हुनुहुन्छ, दिदीहरू छन्, बहिनीहरू छन्, सब छन्, दाजुहरू भाइहरू सब छन्। त्यस्तो ठाउँमा आएर आर्मीहरूले यस्तो चाहिँ अपशब्द चाहिँ प्रयोग गर्थे कि त्यसको व्याख्या नहरौँ। अब
2027 प्रधानपञ्च हुनुभयो त्यति बेला अलिकति स्मरण गरौँ न, कसरी प्रधानपञ्च त्यति बेलाको?
अब त्यति बेला यहाँ सबै चाहिँ यति उजारै भएको थिएन, यहाँ कुनै बस्तीहरू पनि थिएन, अलिअलि के अरे दरे गाउँ, कुमाल गाउँ, बोटे गाउँ, अनि मास्तिर 1 नम्बरतिर चेपाङ रोड हिल थिए, र अलिकति 4 नम्बरतिर अलि पहाडीहरू चाहिँ आएर हामीले ल्याएर राखेका थियौँ। त्यति मात्रै थिए, यहाँ अरू कोही थिएनन्। र यहाँ चाहिँ अब हामी चाहिँ त्यो के अरे पहिले पनि जिम्मेवारी भयो नाताले होला, गाउँको मान्छेहरूले तिमी नै उठ्नुपर्छ प्रधानपञ्चमा भनेर चाहिँ भने, आएर भनेपछि ल ठिकै छ त त्यसरी
फेरि प्रजातन्त्रका लागि लडेको परिवार प्रधानपञ्चमा फेरि
होइन, प्रधानपञ्चमा अब त्यो गाउँ लिडरसिप नै नदिएपछि त सुखै नदिएपछि त अब हुनुपर्दो रहेछ
गाउँलेको लागि।
गाउँलेको लागि 18-20 वर्ष प्रधानपञ्च भएँ म, मलाई कहिले पनि प्रशासनले राम्रो आउने आँखाले हेरेन मलाई, सधैँ यो चाहिँ राष्ट्रिय तत्त्वको छोरो, राष्ट्रिय तत्त्व हो यो भने भनेर हरेक उसमा मलाई चाहिँ लगायो। मैले मुद्दै लगाइरहेको थियो, मेरो बहुदल आएपछि, देशमा प्रधानमन्त्री आएपछि मेरो मुद्दा पनि छिर्नु पानु भएको।
लामै समय हुनुभयो प्रधानपञ्च पनि,
त्यस बेलामा अब विकास निर्माण काम त मैले त्यो बेला केही पनि गर्न सकिनँ।
किन?
किनभने जम्मा 10,000 रुपियाँ बजेट आउँथ्यो, चाहिँ केन्द्रबाट जिल्ला विकासले दिन्थ्यो, जिल्ला पञ्चायतले दिन्थ्यो। त्यो 10,000 के हुने, 10,000 केही पनि नहुने। मैले एउटा चाहिँ खानेपानीको चाहिँ बनाउनु पऱ्यो भनेर एउटा ट्याङ्की लिएर, ट्याङ्की बनाउनेर खाल्टो खाने मैले त्यहाँ माथि यो जैसर खुलो बारीपट्टि, अनि त्यहाँ ढुङ्गाहरू पनि चिटेर राखेँ मैले। पछि हाम्रो सचिव भाग्यो, सचिवले चाहिँ मैले सचिवले गल्मल गरेको छ भनेर मैले जिल्ला पञ्चायतमा गएर चाहिँ मैले लेखेर दिएँ।
प्रजातन्त्र आएपछि चाहिँ कस्तो अनुभूति भयो?
प्रजातन्त्र आएपछि एउटा खुसीको अनुभूति त भयो, तर प्रजातन्त्र आयो भने मात्रै हो, तर आइसकेको आएन।
किन
आएन प्रजातन्त्र? खै देशमा प्रजातन्त्रै आएन, देशको यो मानिसको मूल्याङ्कनै भएको छैन, केही हुन्छ यो जसले कमाए जसले जाने त्यसले हाने भने जस्तो,
जसको शक्ति उसको भक्ति मात्र भएको छ,
जसको शक्ति उसको भक्ति भएको छ, देशमा प्रजातन्त्र आएको अनुभूति चाहिँ भएन,
अझैसम्म प्रजातन्त्र आएको अनुभूति भएको छैन यहाँलाई
भएन। अब सुन्नुहोस् नि, अब मेरो बुवाले प्रजातन्त्रको लागि धेरै सम्पत्ति सिधाउनु भयो, अहिले अहिलेको हिसाब किताब गर्ने भने त खरबै सघाउनु भयो, होइन, खरब के 2-4 खरबै सघाउनु भयो। अब त्यति बेला पनि धेरै चाहिँ सघाउनु भएको क्या, अब पूर्व मेचीदेखि पछि महाकालीसम्मका मान्छेहरूलाई बटुलेर चाहिँ यहाँ के अरे उ गराउनु, शिविर सञ्चालन गर्नुभयो मेरो बुवाले, हेर्नुहोस् है, त्यत्रो शिविर सञ्चालन गर्नुभयो, तर खै त मेरो बुवालाई के हेरे त यिनीहरूले हेर्दै हेरेनन्। बल्ल बल्ल चाहिँ एउटा टिकट दिएको थिएँ 48 सालको चाहिँ उसमा जित्नुभयो, एउटा मन्त्री दिए भन्दा पनि दिनु दिएनन्। अनि जसले जाने त्यसले हाले, त्यही यो यो त यो उसमा त अब हिजो चप्पल लाउन नसक्ने मान्छेहरू आज चाहिँ पजेरो गाडीमा हिँडेको छैन, अब कुरो छोडोस् नि।
जीवनमा राजनीतिमा लागेर के चाहिँ उपलब्धि भयो, कसरी आफूले आफूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
उपलब्धि के हुने भएको, सम्पत्ति चाहिँ सकियो, सम्पत्ति सकियो, त्यही हो उपलब्धि।
अनि बारम्बार टिकट, मदन भक्तले टिकट पाउँछ भन्दा भन्दै पनि पाउनु भएन, यसलाई चाहिँ कसरी लिनुहुन्छ?
त्यही त मूल्याङ्कन भएर भने मैले, त्यही त मूल्याङ्कन भएन भनेर भनेको, त्यही भएर चाहिँ प्रजातन्त्र आएको छैन देशमा भनेको। टिकट पाउँछ पाउँछ भन्छन्, पाउँछ भन्छन्, अनि मेरो एउटा बानीको छ, म चाकरी गरेर जान्दिनँ, म चाकरी गरेर जान्दिनँ। यो देशमा चाकरी भएर 40 सालको मात्रै चाहिँ काम रहेछ देशमा, सत्यको सारा पर्या, सत्यको सारा पर्या देश भन्दा भन्छन्, ठ्याक्कै त्यही रहेछ। मैले चाकरी गरेर नजानेपछि मलाई टिकट दिन्नन्, अहिले मलाई राष्ट्रिय सभामा अहिले लाने भनेर मलाई चाहिँ के अरे एकदम चाहिँ उद्लाएर बसेको थिएँ, मलाई म राष्ट्रिय सभामा अहिले जान्छु भनेर भनेको थिएँ म, तर लास्टमा त्यही पनि दिएनन्।
के भयो त्यो भित्रभित्र के भयो
खै के भयो अब त्यो अब के भयो अब उनीहरू जान्दछन् नेताहरू जान्दछन्
कतै राष्ट्रिय स्तरका नेता यस क्षेत्रमा चुनाव लड्न आउँदाखेरि घाटा पुग्यो
होइन राष्ट्रिय स्तरीय नेता आउँदाखेरि त फाइदै हुनुपर्ने हो फाइदै हुनुपर्ने हो राष्ट्रिय स्तरीय नेताहरू आउँदाखेरि होइन उनीहरूले हाम्रो पनि संरक्षण गर्छन् भन्ने लागेको थियो तर अहिले संरक्षण नगरे जस्तो लाग्यो
आफ्नो भाग लुटिया जस्तो लाग्दैन कहिले काहीँ
लुटिया जस्तो त लुट्यो त अब सुरुमै लुटिया हो नि लुट्यो त सुरु लुट्यो त लुटिएकै हो नि तैपनि अब राष्ट्रिय स्तरले त बिबीको छोरो भनेर भनिसकेपछि हामीले चित्त बुझाएर बसेका थियौँ तर अलिकति
कहीँ न कहीँ कतै न कतै सबै कुरा एडजस्ट मिलेर अगाडि जान्थ्यो भन्ने महसुस थियो तर त्यो हुन सकेन भन्ने लाग्यो
त्यही हो
अब चाहिँ के छ जिन्दगीमा अब बाँकी कुराहरू अब अझै राजनीतिप्रति मोह अझै छ कि
होइन अब मैले अब दिन प्रतिदिन म अब राजनीतिबाट चाहिँ सन्यास लिने चाहिँ ऊ गरेको छु म चुनाव लड्ने घोषणा गरिसकेको छु मैले म चुनावै लड्दिनँ म
अब कुनै पनि चुनावमा सहभागी
हुन्न म कुनै पनि चुनावमा सहभागी हुन्न म अहिलेसम्म मेरो चाहिँ त्यो अठुट छ जब मलाई नगरपालिकाको टिकट दिएनन् नदिएपछि म चुनाव लड्दिनँ भनेर हिँडे हो म त्यसरी चाहिँ म अब राजनीतिबाट सन्यास लिने जस्तो जस्तो पनि कुरा गरेको छु अब सबै साथीभाइहरूले चाहिँ करे गरे भने त छुट्टी कुरो नत्र म चाहिँ मेरो आफ्नो अन्तरात्माले चाहिँ चुनाव लड्ने ऊ चाहिँ छैन मेरो
नेपाली कङ्ग्रेस विशेष गरी पछिल्लो समय आएर बिचियो धारबाट लिगबाट बाहिर गयो जस्तो अनुभूति हुन्छ कि हुन्न
त्यो त भइरहेको छ नि त्यो त मलाई म एउटा खुम्बाहरूसँग गएको थिएँ म खुम्बाहरूसँग जाँदाखेरि खुम्बाहरूले के भन्थ्यो भने अब मदनजी नेपाली काङ्ग्रेस केही वर्षपछि राप्रपा हुन्छ अनि अर्को वर्ष अर्को उसमा चाहिँ यो प्रजा परिषद हुन्छ भनेर भनेको थिएँ क्या अब अहिले त राप्रपाको ताल त आइहाल्यो प्रजा परिषद त एमालेमै विलय भइसक्यो प्रजा परिषद पार्टी जुन नेपालको सबभन्दा पुरानो पार्टी हो त्यो त एमालेमै विलय भइसक्यो भनेपछि अब त्यस्तै होला यो अब गुट र उपगुटले गर्दाखेरि यो राजनीति चाहिँ फस्टाउँदैन गुट उपगुट चाहिँ अब हटायो भने फस्टाउला नत्र अब शेरबहादुर ग्रुप र चाहिँ रामचन्द्र ग्रुप भनेर चाहिँ भनेर हिँडिसक्यो हिँडियो भयो भने त्यो रूप यतिजना मेरो यतिजना भनेर भयो भने चाहिँ काङ्ग्रेस उयो खुमाउले भने जस्तो
माथि उठ्ने अब बाटो छैन
छैन छैन यताले त उठ्दैन
यो तालले अब माथि उठ्ने बाटो छैन
छैन
राजनीतिक जीवनपछि सामाजिक क्षेत्रमा पनि यहाँ राम्रो भूमिका देखियो जीवनमा तपाईँ धेरै दुई तिन दर्जनभन्दा बढी सङ्घ संस्थामा आबद्ध हुनुहुन्छ अहिले तत्काल हेर्ने हो भने पनि तपाईँ पाँचवटा संस्थामा त सल्लाहकारको भूमिकामै हुनुहुन्छ एउटा संस्थामा अध्यक्षको रूपमै रहनु भएको छ यी सामाजिक सङ्घ संस्थाको जुन जिन्दगी र राजनीतिक जिन्दगी अलिकति तुलना गराउनु कुनबाट बढी सन्तुष्ट लागिरहेछ
है सन्तुष्ट त म हरेक कुनै पनि संस्थामा बस्दाखेरि म सन्तुष्टि भएर निस्किया छु अब यहाँको जम्मै जग्गा हामीले दिएको स्कुललाई त्यो पनि दिएको हाम्रो यहाँ यो छ नि यहाँ ग्राउन्ड
जनक स्कुलको
जनक स्कुल त्यो ग्राउन्ड पनि हामीले दिएको सबै जति स्कुललाई हामीले दिएको छौँ सब हामीले दिएको त्यो त्यो मात्रै होइन यो अहिले यहाँ चाहिँ नगरपालिका बसेको छ नि त्यो नगरपालिका बसेका पनि हामीले दिएको हो उहाँ त्यो चौकी बसेको पनि चाहिँ गाउँ तपाईँलाई गाउँमा जाँदो पनि हामीले दिएको सब हामीले दिएको त्यति बेर
अहिले कस्तो लाग्छ त्यो पुराना दिनहरूलाई सम्झिँदा
होइन अब खुसी नै लाग्छ अब के अब चाहिँ दुःख मारेर भएन के
जीवनमा साह्रै खुसी लागेको क्षण सम्झिँदा
होइन खुसी र दुःखी दुःख चाहिँ सधैँ भइरहेको
सरोबारी रहेछ जिन्दगीमा दुःख चाहिँ के रहेछ जिन्दगीमा
दुःख त अब के भने दुःख त अब आफूलाई आइपरेको चाहिँ उसमा समाधान गर्न सकेन भने दुःख हुनुपर्छ
आजका अतिथि हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी मदन भक्त अधिकारी जो हाल आदिदर्शन विभिन्न सामाजिक संस्थामा सल्लाहकारको भूमिकामा समेत रहनु भएको छ अर्को अङ्कमा अर्का अतिथिका साथमा उपस्थित हुनेछौ प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई धन्यवाद म श्रेधर उपाध्याय बिदा हुन्छु नमस्कार अतिथि दे